यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ, म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि रोक्न सांसदहरूको माग, इन्टरनेट सेवालाई मुलुकभर सर्वसुलभ र पहुँच योग्य बनाउन सरकार लागि परेको संचार मन्त्रीको भनाई, र उत्तर कोरियाले निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको अध्यक्षता गरेकोमा अधिकारवादी संगठनहरूको आपत्ति। समाचार अब विस्तारमा। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले नागरिकका जीवनसँग प्रत्यक्ष जोड़िएका वस्तुको मूल्य वृद्धिप्रति सरकार संवेदनशील रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री बडुले विद्युत महसूलमा सहुलियत दिने, एक घर एक विद्युतीय चूलो कार्यक्रम कार्यान्वयन गर्ने, बढ़ी विद्युत खपत गर्ने उद्योगलाई छूट दिने, बजार अनुगमन कार्यलाई नियमित बनाउने लगायतका प्रभावकारी कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
पेट्रोलियम पदार्थको खपतलाई घटाउँदै सवारी साधन तथा खाना पकाउने प्रयोजनमा विद्युतको उपयोगलाई बढ़ाउने, सर्वसाधारण जनताले खाना पकाउने ग्यासको उपयोग कम गर्न तथा विद्युतको उपयोगलाई प्रोत्साहन गर्न विद्युत महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतीय चूलोको प्रयोगलाई देशव्यापी बनाउन स्थानीय तह मार्फत अनुदानमा एक घर एक विद्युतीय चूलोको कार्यक्रमलाई कार्यान्वयन गर्ने, बढ़ी विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महसुलमा छूट दिने, एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी प्रयोग एवं व्यावसायिक प्रयोगका लागि अलग अलग मूल्य कायम गर्ने, बजार अनुगमन कार्यलाई नियमित र प्रभावकारी गराउने, यी लगायत सम्पूर्ण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको व्यवहार पनि म यस सम्मानित सदन समक्ष स्पष्ट गर्न चाहन्छु।
मन्त्री बडुले रूस र युक्रेन बीचको युद्धका कारण पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको भन्नुहुँदै भारतमा मूल्य बढ़दा नेपालमा पनि बढ़ने र घट्दा नेपालमा पनि घट्ने गरेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। प्रस्ताव पेश गर्नुहुँदै सांसद दाहालले मूल्य वृद्धिले कष्टकर बनेको सर्वसाधारणको जनजीविकालाई सम्बोधन गर्न पेश गरिएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमा सत्ता पक्षका सांसदहरूको समेत समर्थन रहेको जानकारी दिनुभयो। बैठकमा सांसद भैरव सुन्दर श्रेष्ठले नेपाली जनताको आय स्रोतले धान्नै नसक्ने गरी मूल्य वृद्धि हुँदा सर्वसाधारणलाई असर परेको बताउनु भयो। बैठकमा सत्तापक्ष दल नेपाली कंग्रेसकी सांसद कमला पन्तले इन्धनमा 10 रूपियाँ मूल्य घटाएर क्षतिपूर्ति नहुने भन्नुहुँदै चूलो बाल्नतिर सरकारको ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। सांसद खिमलाल देवकोटाले मूल्य वृद्धिको चाप कम आय भएका वर्ग र समुदायमा बढ़ी परेको बताउनुहुँदै सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रूपमा मात्रै लिएको आरोप लगाउनुभयो। सांसद जितेन्द्र नारायण देवले पेट्रोलियम पदार्थको मूल्य घटाउन भारतसँग छलफल गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा सांसद गंगा कुमारी बेलवासेले इन्धनमा मूल्य वृद्धि भएका कारण अन्य उपभोग्य वस्तुमा महँगी बढ़ेकाले सरकारले यथाशीघ्र दैनिक उपभोग्य वस्तुको मूल्य घटाउनु पर्नेमा जोड़ दिनुभयो। बैठक आजै दिउँसो 3 बजे बस्ने गरी स्थगित भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार इन्टरनेट सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन लागि परेको बताउनु भएको छ। नेपाल टेलिकमको आयोजनामा आज काठमाण्डौमा आयोजित डिजिटल इकोनोमिक कन्क्लेभमा संचार मन्त्री कार्कीले इन्टरनेट सेवालाई दूरदराजसम्म पुर्याउन सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको बताउनुभयो।
नागरिकको पहुँचमा टेलिफोन सेवा तथा इन्टरनेट सेवा पुगेको छ भने नवीन प्रविधिको 5G सम्भाव्य अध्ययन एनटीसीले अगाडि बढ़ाएको छ। अप्टिकल फाइबर नेटवर्कको विस्तार झण्डै 12,500 किलोमिटर विस्तार भएको छ। साथै गभर्मेन्ट इन्टरप्राइजेज आर्किटेक्चर कार्यान्वयनमा रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आएको छ।
मन्त्री कार्कीले समुद्र किनारसम्म केबल स्थापना गरी मुलुकको आफ्नै सामर्थ्यमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुभयो। उहाँले सरकारी कार्यालयमा कागज रहित अवधारणा लागू गरिएको भन्दै सरकारको 90% खर्चको भुक्तानी डिजिटल प्रणाली मार्फत हुने गरेको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई केन्द्रमा राखेर जनताको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास कुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको काम गर्दा समेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गर्नुभयो। स्थानीय तहका नवनिर्वाचित प्रमुख उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाण्डु आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिनुभएको थियो। अध्यक्ष दाहालले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताउनुभयो। अध्यक्ष दाहालको सचिवालयले पनि पार्टी सम्बद्ध स्थानीय तहका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिनुभएको पुष्टि गरेको छ। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले गठबन्धनले निरन्तरता पाउने बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा सकारात्मक परिणाम आएको र कंग्रेस र माओवादी केन्द्र दुवैलाई फाइदा भएको बताउनुभयो। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्ण कुमार श्रेष्ठ र सचिव एकनारायण अर्याल सहित स्वास्थ्य व्यवसाय तथा वैदेशिक रोजगार व्यवसायका प्रतिनिधि बीच भएको छलफलमा सरोकारवालाहरूले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। नेपाल वायुसेवा संचालक संघले एक मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ। एक इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धराशायी हुने नेपाल वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताउनुभयो। हाल नेपालमा सञ्चालन भइरहेका 11 हेलिकप्टर कम्पनीका एउटा मात्र इन्जिन भएका 31 तथा दुई इन्जिन भएका 5 हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड दैनिक 5 घण्टा बन्द हुने भएको छ। मुगलिन पोखरा सड़क विस्तार योजना अन्तर्गत उक्त खण्डमा सड़क खन्ने कार्य गर्नुपर्ने भएकाले सड़क बन्द गर्न लागिएको हो। बन्दीपुर गाउँपालिका 5 स्थित याम्पा फाँट र ब्यास नगरपालिका 12 घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति 11 बिहान 4 बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुगलिन पोखरा सड़क योजना तनहुँको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो। बारा स्थित सिमरा विमानस्थलबाट हिँ जेठ 24 गतेदेखि आगामी असार 13 गतेसम्म दैनिक उडान कटौती हुने भएको छ। विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले 20 दिन दैनिक उडान कटौती हुने भएको हो। सो अवधिमा बिहान 6 11 बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिनुभयो। नियमित 12 उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधा मात्रै उडान हुने उहाँले बताउनुभयो। आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यही जेठ 22 गते आइतबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको चोरमारामा 6 घण्टा सड़क अवरूद्ध हुने भएको छ। सो स्थानको गिरूबारी खोलाको पुल मर्मतका लागि सड़क अवरूद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो। आगामी साउनदेखि सवारी चालक अनुमति पत्र अर्थात सवारी लाइसेन्स विराटनगरबाट समेत उपलब्ध हुने भएको छ। सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा सेवाग्राहीको चाप बढ़ेपछि विराटनगरबाट सवारी लाइसेन्स उपलब्ध गराउन लागि प्रदेश नम्बर एकको यातायात व्यवस्था तथा संचार मन्त्रालयले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
सवारी चालक अनुमति पत्र अर्थात सवारी लाइसेन्स अब विराटनगरबाटै उपलब्ध हुने भएको छ। त्यसका लागि प्रदेश नम्बर एक यातायात व्यवस्था तथा संचार मन्त्रालयले तयारी शुरू गर्न यातायात व्यवस्था कार्यालय विराटनगरलाई निर्देशन दिइसकेको छ। लिखित र ट्रायल दुवै परीक्षा लिएर सवारी चालक अनुमति पत्र दिने गरी तयारी अघि बढ़ाइएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोल मणि भट्टराईले बताउनुभयो।
हामीलाई यातायात व्यवस्था संचार मन्त्रालयबाट ट्राफिक लाइसेन्स सञ्चालन गर्नु भनेर निर्देशन आइसकेको अधिकार प्रकाशन भइसकेको छ। यसको लागि अब हामीलाई सर्वप्रथम त सहर चालक परीक्षण केन्द्रको आवश्यकता पर्दछ। सकेसम्म सकै जग्गामा चाहिँ निर्माण गरेर मात्रै सहर चालक अनुमति पत्र परीक्षा लिनु भनेर निर्देशन छ। त्यसो भने नसकेको अवस्थामा चाहिँ निजी क्षेत्रलाई चाहिँ कम्पिटिसन गराएर लोएस्ट प्राइसमा कसले उपलब्ध गराउन सक्छ त्यसलाई चाहिँ भाडामा लिएर हामीले प्रयोगत्मक परीक्षा चाहिँ हामी सञ्चालन गर्छौँ।
छिटो छरितो एवं सहज तरिकाले सवारी लाइसेन्स उपलब्ध गराउने गरी प्रक्रिया अघि बढेपछि सेवाग्राहीहरू समेत खुसी भएका छन्। विराटनगरका शंकर धमला र मोहन कार्की।
विराटनगर प्रदेशको राजधानी पनि सेवाग्राहीहरू धेरै छन्। यहाँको मान्छेले पनि इटरी धाउनु पर्ने बाध्यता थियो, इटरी धाउनु पर्ने बाध्यता कम हुन्छ, समयको बचत हुन्छ, त्यो भएको हुनाले पनि सेवाग्राहीलाई छिटो छरितो सुविधा दिनको लागि विराटनगरमा भएको चाहिँ एकदमै राम्रो भएको छ।
यहाँ आवश्यक भएको हुनाले नै चाँडै होस् भन्ने हामीको कामना छ।
प्रदेश नम्बर एक यातायात व्यवस्था तथा संचार मन्त्रालयको निर्णय अनुसार सो कार्यालयले सवारी चालक लाइसेन्सका लागि परीक्षा शुरू गर्न लागेको हो। सो कार्यालयले अहिले सवारी कर, सवारी नवीकरण, सवारी दर्ता, नामसारी, सवारी जाँच पास, रूट इजाजत पत्र लगायतका सेवा प्रदान गरिरहेको छ। सो कार्यालयबाट दैनिक 150 भन्दा बढी सेवाग्राहीहरूले सेवा लिइरहेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धी सम्मेलनको अध्यक्षता गरेको छ। राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सम्मेलनको आलोपालो अध्यक्षता गर्ने नियम अनुसार यस पटक उत्तर कोरियाको पालो परेको हो। तर कतिपय राष्ट्रले एकपछि अर्को हतियार परीक्षण गर्दै आएको उत्तर कोरियाले निशस्त्रीकरण सम्मेलनको अध्यक्षता गर्नु आफैमा हास्यास्पद भन्दै राष्ट्रसंघकै आलोचना गरेका छन्। अधिकारवादी संस्थाहरूले उत्तर कोरियाले अध्यक्षता गरेको बैठकबाट उठेर हिँड्न सहभागीहरूलाई आग्रह गरे पनि हिजोको बैठकमा त्यस्तो केही भएन। राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियाले लामो दूरीको ब्यालेस्टिक क्षेपास्त्रको परीक्षण गर्दै आइरहेको छ। क्यानाडाले एसियामा चलाइरहेका सैनिक विमानहरूलाई चीनले अत्यन्तै नजिकबाट पछ्याउने गरेको ओटावाले जनाएको छ। उत्तर कोरिया नजिकको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडान भर्दा चीनका विमानहरू ठोकिने गरी आउने गरेको क्यानाडाले बताएको छ। चीनको त्यस्तो रवैया अव्यावसायिक र जोखिमपूर्ण रहेको क्यानाडाको भनाई छ। चीनले त्यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको गद्दी आरोहणको 70 वर्ष पुगेको अवसरमा बेलायतभरि विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेको छ। बेलायत सरकारले महारानीको गद्दी आरोहणको उत्सवलाई 4 दिनसम्म मनाउने भएको छ। सो अवसरमा आयोजित कतिपय कार्यक्रममा महारानी स्वयंको उपस्थिति रहनेछ। सो अवसरमा सैनिकहरूले हिजो गरेको परेड बकिङहम दरबारको कौशीबाट महारानीले अवलोकन गर्नुभएको थियो। अब खेल सम्बन्धी जानकारी। नेपालले आईसीसी U19 महिला टी20 विश्वकप एसिया छनौटमा कतारलाई 79 रनले पराजित गरेको छ। मलेसियाको यूकेएम ओभलमा आज भएको नेपालले दिएको 118 रनको लक्ष्य पछ्याएको कतार 15.4 ओभरमा सबै विकेट गुमाउँदै 38 रनमा समेटियो। नेपालकी सृष्टि जैशीले 3 विकेट लिनुभयो। यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले 2-2 विकेट लिनुभयो। छनौटमा नेपाल सहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स यूएई, थाइल्याण्ड, भूटान र कतार छन्। अब नेपालले दोस्रो खेल यूएई विरूद्ध शनिबार खेल्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि रोक्न सांसदहरूको माग, इन्टरनेट सेवालाई मुलुकभर सर्वसुलभ र पहुँचयोग्य बनाउन सरकार लागि परेको संचार मन्त्रीको भनाई, र उत्तर कोरियाले निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको अध्यक्षता गरेकोमा अधिकारवादी संगठनहरूको आपत्ति। सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार प्रसारण 4 बजे हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।